أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارئ الخلائق أجمعين، والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطيبين الطاهرين المعصومين، واللعنة الدائمة على أعدائهم أجمعين من يوم عداوتهم إلى قيام يوم الدين. أما بعد، فقد قال الله تعالى في القرآن الحكيم وهو أصدق القائلين: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم: ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون أولئك عليهم صلوات من ربهم ورحمة وأولئك هم المهتدون. صدق الله العلي العظيم. صلوات پڑھ محمد وعلى عزاداری روح بیداری و نصرت امام، یعنی عزاداری سید الشہداء سبب ہے اس انسان کے جاگنے کا، بیدار ہونے کا، ہوشیار ہونے کا، کہ جو خود کو عزادار بنانا چاہتا ہے، اور جب اس کے اندر نام حسین کی برکت سے کربلا کے واقعات سے آشنائی کی برکت سے، جب اس کے اندر انقلاب آ جاتا ہے تو وہ ایک نیا انسان بن جاتا ہے، کربلا کے ساتھ جڑ کر ایک نیا انسان بن جاتا ہے، ایک ذمہ دار، ایک بیدار اور ہوشیار انسان بن جاتا ہے، تو پھر وہ گویا اس قابل ہو جاتا ہے کہ اپنے زمانے کے امام کی نصرت کر سکے۔ ایک بھائی نے سوال پوچھا کہ جب امام تشریف لائیں گے تو وہ تو جنگ کریں گے، تو ہم پھر کیسے تربیت حاصل کریں اسلحے کے ساتھ جنگ لڑنے کی؟ ظاہر ہے ہم جو عام روٹین میں زندگی گزار رہے ہیں، نہ ہم پولیس کے محکمے میں مثال کے طور پر، نہ ہم فوج میں ہیں، تو ہم تو زندگی کے کسی ایسے شعبے سے ہمارا تعلق ہے جہاں پر اسلحہ وغیرہ نہیں ہے۔ اب جب امام آئیں گے تو جنہوں نے وہ تربیت حاصل کی ہے وہ تو اپنی خدمات پیش کر دیں گے، اور جنہوں نے وہ تربیت حاصل نہیں کی تو وہ تو رہ جائیں گے۔ توجہ فرمائیے، امام کے لیے، امام کی نصرت کے لیے اور امام کے لشکر میں شامل ہونے کے لیے سب سے پہلے جو چیز ضروری ہے اور سب سے زیادہ جو چیز ضروری ہے وہ میرے اور آپ کے اندر کی تیاری ہے۔ हमारे कल्ब की, हमारे दिलों की तत्हीर, पाक करना ये ज़रूरी है। अगर हमने अपनी सोच को, अपनी फ़िक्र को इमाम के अहदाफ से आशना कर लिए, अपने मुआशरे को भी समझ रहे हैं हमारे मुआशरे में क्या हो रहा है, कौन क्या कर रहा है, सियासी जमातें, मजहबी जमातें, मुख्तलिफ ग्रोह कौन किस एजेंडे पे काम कर रहा है। मेरी बात तवज्जो से इंशाल्लाह सुनेंगे। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। सबसे पहले तो ये पता हो कि इमाम का एजेंडा क्या होगा। जिस इमाम का मैं इंतज़ार कर रहा हूँ उसका एजेंडा क्या होगा। बेहतरीन जगह मारिफत इमाम वक्त की मिंबर सैयद शहदा है, तरबियत गाह है। जो इसको तरबियत गाह नहीं समझता, सिर्फ कहता है कि कुछ काम करने और चले जाना है और अपने अंदर तब्दीली का ज़रिया इसे करार नहीं देता ज़िक्र करबला को, वो बहुत पीछे है, गाफिल है। जहाँ से ये ऐसा ही है कि जो करोड़ों कमा सकता था वो चंद रुपयों पे राज़ी हो गया हो। एक ऐसी जगह पे था जहाँ करोड़पति बन सकता था, लेकिन अपनी गफलत और सुस्ती और काहली की वजह से चंद सौ रुपए लेके वहां से आ गए। मिंबर हुसैन अलैहिस्सलातु वस्सलाम आने वाले फकीर को मानवी एतबार से, रूहानी एतबार से, पाकिजगी के एतबार से अरबपति बना देता है। करोड़पति भी नहीं कहता, अरबपति बना देता है। शर्त यह है कि शऊर के साथ आए, समझने के लिए आए, रस्म अदा करने के लिए ना आए। चूंकि जो नियत होती है वही मिलता है, मैंने जाना है और बस मैंने ये करना है कुछ अमाल और वापस आ जाना है, खत्म। मैंने जाना है इमाम हुसैन के जिक्र की बरकत से जो मेरे अंदर की सख्ती है वो पिघल जाएगी, इमाम हुसैन के नाम की हरारत से जितना सख्त मेरा दिल होगा नरम हो जाएगा। और फिर वो, आपको पता है जब लोहे की शक्ल तब्दील करनी हो पहले उसे गर्म करते, अगर लोहे को गर्म ना किया जाए, तब्दील करने की कोशिश की जाए उसकी शक्ल और आपके पास बहुत ज़्यादा भी ताकत हो तो वो टूट जाएगा, शक्ल नहीं बदलेगा। लेकिन अगर आप लोहे को बहुत गर्म भट्टी में डाल दें, जैसे कि स्टील मिल्स वगैरह में होता है, तो बिल्कुल लिक्विड हो जाएगा। उसके बाद आप जिस सांचे में भी उसको डाल दोगे वही शक्ल बन जाएगी उसको। जिक्र इमाम हुसैन ये तासीर रखता है। शर्त यह है कि ऐसी सख्ती ना हो गई हो जिस पे नाम हुसैन की हरारत भी असर ना करे, वो भी एक स्टेज है, बंदे पे आ जाती है। आपने वो वाक्या कुरान का पढ़ा भी होगा, सुना भी होगा, जिसमें बनी इसराइल को गाय ज़िबा करने का कहा गया था। एक बंदे ने दूसरे को कत्ल किया और दूसरे कबीले के इलाके में फेंक आया ताकि इल्ज़ाम उन पे लग जाए, तो मुश्किल पेश आ गई, लड़ाई झगड़ा शुरू हो गया। तो वो लोग आए हज़रत मूसा अलैहिस्सलाम के पास और कहा कि ये आप मसला हल करें, बताएं कि कातिल कौन है। तो हज़रत मूसा अलैहिस्सलाम ने कहा कि अल्लाह तुम्हें कह रहा है गाय ज़िबा करो। उन्होंने कहा इतना प्रॉब्लम संजीदा है, गाय का क्या ताल्लुक है आपसे, हम ये थोड़ी कहा हमने दावत खानी, ये अपने लफ्ज़ों में कह रहा हूँ, कुरान में नहीं है। बंदा कत्ल हो गया, इधर तलवारें निकली खड़ी हैं, और कत्ल गारत हो जाएगी, सवाल गंदम जवाब चना। آپ کہہ رہے ہیں اللہ کہہ رہے ہیں گائے سے پکڑ، ہم سے مذاق کر رہے ہیں آپ؟ حضرت موسیٰ نے فرمایا کہ میں اللہ کی پناہ مانگتا ہوں کہ میں مذاق کروں، سنجیدہ موقع پہ مذاق کروں. تو انہوں نے کہا اچھا پھر یہ بتائیں، اگر گائے ہی ذبح کرنی ہے پھر گائے کیسی ہو؟ انہوں نے کہا نہ زیادہ عمر کی ہو نہ کم، بہت چھوٹی عمر کی ہو، درمیانی ہو. اب جو کہا گیا وہ کرو، سوال ہی پیدا نہیں ہوتا. انہوں نے کہا عمر تو بتا دی، رنگ بھی بتاؤ، رنگ کیسا ہو. تو اللہ نے حکم دیا، اور اللہ کے حکم سے حضرت موسیٰ علیہ السلام نے ان سے کہا کہ ان سے کہو زرد رنگ کی ہو، ایسا زرد رنگ کہ جو دیکھنے والوں کی آنکھوں کو سرور دے. اب کرو. انہوں نے کہا نہیں، یہ تو کچی پکی نشانیاں بتا رہے ہیں، ٹھیک ہے، ہمیں نہیں سمجھ آ رہی ہے. تو کئی گائے اس قسم کی ہیں، آپ اس طرح کر کے ہمیں بتاؤ کہ بالکل واضح ہو جائے کون سی گائے ہے. اور بالآخر انہوں نے کہا اچھا جو نہ ہل چلاتی ہو، زمین نرم کرنے کے لیے استعمال نہ ہوتی ہو، اور نہ ہی پانی نکالنے کے لیے استعمال ہوتی ہو زمین سے، اور اس کے اوپر کوئی دھبا کوئی عیب اس میں نہ ہو، اینڈ میں جا کے اللہ یہ کہتا ہے ان کے مزاج کو دیکھ کر قرآن میں کہ انہوں نے ذبح کر دی حالانکہ لگتا نہیں تھا کہ یہ کریں گے، اتنے بہانے باز تھے. یہ مزاج، سیدھا سیدھا کام ہے کر دو. اللہ نے کہا کہ ایسی نشانی ہو ویسی ہو، کوئی سی گائے پکڑ کر، بہانے. اور اینڈ میں پھر زیادہ قیمت پے کر کے ان کو وہ خریدنی پڑی، ایک ہی گائے تھی، کر دی. جو بات بتانا چاہتا ہوں وہ پھر اللہ تعالیٰ نے فرمایا کہ اس گائے کا ذبح کرو، اور ذبح کر کے اس کے گوشت کا ایک ٹکڑا، وہ جو مردہ پڑا ہوا ہے، لاش ہے، مقتول ہے، اس کے بدن پہ دے مارو. وہ مارا گیا، وہ اٹھ کے کھڑا ہو گیا، اس نے کہا اس بندے نے مجھے قتل کیا، اور وہ پھر مر گیا. اور پھر اللہ تعالیٰ کہتا ہے اس طرح اللہ جیسے چاہے مردے زندہ کر دیں. اس کے بعد جو آیت ہے نا، اصل میں آپ کو وہ سنانا چاہتا ہوں. وہاں پہ اللہ ان سے کہتا ہے کہ ثم قست قلوبکم، یہ سب دیکھنے کے بعد بھی تمہارے دل سخت ہو گئے. اتنا معجزہ، قست قلوبکم، تمہارے دل قساوت کا شکار ہو گئے، سخت ہو گئے. فہیا کل حجارہ، ایسے ہو گئے جیسے پتھر ہوتے ہیں، ایسے ہو گئے جیسے. اس کا کیا مطلب ہے؟ بنی اسرائیل کے اندر یہ جو دل دھڑک رہے ہیں، یہ اچانک پتھر کیوں ہو گئے تھے؟ نہیں، مجازن کہا جاتا ہے، یعنی جس طرح پتھر پہ کوئی چیز اثر نہیں کرتی، اندر نہیں گھس سکتی، تمہارے دل بھی ہدایت قبول کرنے کے اعتبار سے پتھر ہو گئے. اب دیکھیں، پتھر کو اگر کاٹنا ہو تو بڑی کوئی سخت چیز لانی پڑتی ہے کہ جو پتھر میں سوراخ کر سکے، پتھر توڑ سکے. لیکن اللہ دلوں کے بارے میں ان کے یہ کہہ رہے کہ ثم قست قلوبکم من بعد ذلک فہی کالحجارۃ او اشد قسوہ، بلکہ پتھروں سے بھی زیادہ ہو گئے سختی میں. اتنے تو پتھر سخت نہیں ہوتے جتنے تمہارے دل سخت ہو. اور پھر فرماتا ہے پتھروں میں سے کئی پھٹتے ہیں، بیچ میں چشمے جاری ہو جاتے ہیں، کہیں سے نہریں جاری ہوتی ہیں، کچھ اللہ کی ہیبت سے گر پڑتے ہیں. تمہارے دل ان پتھروں سے بھی زیادہ سخت ہو. یہ بات ذہن میں رکھیے. تو میں عرض کر رہا ہوں کہ دلوں کی سختی کو توڑنے کے لیے نام حسین سے بڑھ کر کون سا نام ہوگا؟ اتنے مصائب سے جڑا ہوا کون سا اور نام ہے جو ان مصائب کے ساتھ جڑا ہوا؟ نام حسین آپ سنتے ہیں، ایک دنیا مصائب کی آپ کے ذہن میں آ جاتی. مرکز ہیں حسین کربلا کے مصائب کا. تو جو غم والی چیز ہوتی ہے انسان کے دل کو نرم کرتی. اگر نام حسین بھی کسی کے دل کو نرم نہ کر سکے اور اندر جانے کا راستہ نہ بنا سکے، جو حسین چاہتا ہے اسے اس دل میں نہ ڈال سکے نام حسین، اس سے زیادہ سخت دل پھر कौन सा दिल हो। बस जो बार बार नाम हुसैन सुनता है वो तो बहुत नर्म दिल होना चाहिए, क्योंकि हुसैन का नाम बार बार सुनता। अब दिल नर्म होगा और फिर जो शक्ल इख्तियार करेगा वो शक्ल होगी जो हुसैन चाहते। जब आया था तो कोई और था, लेकिन जब जा रहा होगा तो कुछ ना कुछ वो बन गया होगा, उसके साथ कुछ ना कुछ ऐसा हो गया होगा जैसा इमाम हुसैन की बरकत से जनाबे खोर के साथ हो गया था। सलवात पढ़े मोहम्मद वाले। ये माना है आज़ादारी, रूह बेदारी व नुसरत इमाम। बेदार के अलावा कोई, होशियार के अलावा, आगाह के अलावा कोई अपने ज़माने के इमाम की नुसरत नहीं कर सकता। तो अगर जहन में ये सवाल हो कि मेरे हम तो असले की ट्रेनिंग नहीं ली, कोई बात, जब दाइश के खिलाफ जंग के लिए फतवा दिया आयतुल्लाह सिस्तानी ने, जो जवान निकले थे लड़ने के लिए उससे पहले उन्होंने जंगी तरबियत ली हुई थी जी, लेकिन जो उनके अंदर आग लग गई थी, जो उनके अंदर जज्बा भड़का दिया था दीन ने, करबला ने, एक आलम रब्बानी, एक हुसैन के खादिम की ज़ुबान से निकले हुए जुमले ने जो उनके अंदर आग लगा दी थी, वो तरबियत जो दूसरे सालों में लेकर लड़ने के काबिल होते हैं, ये दिनों में वो तरबियत लेकर दाइश को शिकस्त देने के काबिल हो गए। तो जब आयतुल्लाह सिस्तानी की दावत इतनी जल्दी इंसान को तैयार कर सकती है, अगर हो तैयार, लब्बैक कहने के लिए तैयार हो, उसको दुनिया रोक ना लेके, मैं क्यों जाऊं मैदान जंग में, मैंने इतनी मुश्किल से माल जमा किया है, इतना मैंने नया घर बनाया है, कौन इसमें रहेगा, अभी तो मैंने मुकम्मल किया, अभी छोड़ के मैं चला जाऊं, ये ना हो। तो जब आयतुल्लाह सिस्तानी के फतवे पर इतनी जल्दी आमादा हो सकते हैं, तो इमाम जमान की पुकार पर इससे भी जल्दी आमादा हो जाएंगे। लिहाजा इस फिक्र में ना रहें, जो आप कर सकते हैं, हर कोई कर सकता है, जिस शोबे में भी है, जिंदगी के जिस शोबे से ताल्लुक है आपका, जब इमाम की हुकूमत कायम होगी उन्हें अफराद चाहिए होंगे, ये बात अच्छी तरह समझ लें, इमाम को अफराद चाहिए होंगे, वुज़रा चाहिए होंगे, नीचे अफसर चाहिए होंगे, पूरी दुनिया में इमाम की हुकूमत में ओहदा संभालने के लिए, आप मुझे जवाब दीजिएगा, बेईमान बंदा चलेगा जी? नहीं चलेगा। झूठा, झूठा चल जाएगा? नहीं चलेगा। आप जानते हैं, पूछते जाइए, फलाना चलेगा? आपके अंदर से आवाज आएगी, नहीं चलेगा, क्योंकि आप इमाम को जानते हैं वो कैसे हैं, ठीक है ना? तो जब आप उनको जानते हैं, उनके साथ ये भी नहीं चलेगा, ये भी नहीं चलेगा, ये भी नहीं चलेगा, जब ये सारी लिस्ट बना लें, अब इस लिस्ट को अपने ऊपर अप्लाई करें, इस बुरी लिस्ट में से मेरे अंदर कौन कौन सी चीज़ है, अगर मेरे अंदर ये होगी मैं नहीं चलूँगा, ये होगी मैं नहीं चलूँगा, लिहाजा कब इमाम का ज़हूर हो जाए मुझे तो नहीं पता, मैं तैयार रहूं अपने अंदर से वो तमाम चीजें निकाल कर खुद को इतना पाकीजा बना लूं कि मेरी किसी सिफत की वजह से अगर मुझे पेश किया जाए इमाम के सामने और मैं कहूं मेरी खिदमात ले लें, तो इमाम कहें कि तेरी इस आदत की वजह से मेरी अदल की सल्तनत में तू नहीं आ सकता। नहीं आ सकता, तू झूठ बोलता है, तू बेईमानी करता है। अब हम क्वालिफाई नहीं करेंगे, चूंकि हमने अपने आप को अपनी सिफात से उस क्वालिफिकेशन तक तो लेके जाना है, ताकि इस काबिल तो हो जाए कि वो कहें हाँ आ जाओ। आप देखते हैं ये जो स्पोर्ट्स की टीमों में सिलेक्शन होती है, कौमी टीम तक लोग कैसे पहुंचते हैं? अच्छा, उस सिस्टम को साइड पे रखते हैं, सिफारिशों को उसको साइड, समझ ले मेरिट चल रहा है। तो आप गली कूचे से क्रिकेट खेलना शुरू करते हैं, तो अगर आप वहाँ अच्छा खेलते हो तो आप थोड़े ऊपर दर्जे पे आ जाते हैं। मसलन जनाब फलान काउंटी में चले गए, अपने शहर की टीम में, फलान बैंक की टीम में चले गए, आप अपनी परफॉर्मेंस पर दर्जा ऊपर करते हैं। अब वो जो ऊपर वाला है ना सिलेक्टर, वो देख रही है जो नीचे खेल रहे हैं इनमें से कौन इस काबिल है कि ऊपर आए वहां खेल सके, तो वो नीचे खेलने वालों में से देख 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 कर कहते हैं ये इस काबिल हैं कि ये कौमी टीम में खेल सके। तवज्जो फरमा रहे। अब मिसाल के तौर पे मैं पहुंच जाऊं, सिलेक्शन हो रही हो क्रिकेट टीम की, तो वो कहे कि वो तो कभी देखा ही नहीं है, तो किधर तुम, आप किस लिए आए हो? मैं कहूँ मैं इतने साल कुंभ में रहा हूँ और मजलिस पढ़ता हूँ, दर से कुरान देता हूँ, मुझे क्रिकेट खिलाओ। कहेंगे आपका बड़ा एहतराम है, बड़े अच्छे हैं, लेकिन ये आप कैसे बैकी बातें कर रहे हैं? हर मैदान के लिए उस मैदान की मुनासिबत से क्वालिफिकेशन चाहिए होती है। इमाम को पाकीजगी चाहिए, सदाकत चाहिए, अमानतदारी चाहिए। मैं आपसे अर्ज करूं, उनके ना आने का सबब यह है कि वो अभी परसेंटेज पूरी नहीं हुई कि जो कम से कम इब्तदा के लिए चाहिए, इब्तदा के लिए जो चाहिए, जब वो हो जाएगी तो वो आ जाएंगे। अभी जो मजलिस पढ़ के आया हूं मैं, वहां पे भी ये अर्ज कर रहा था, इमाम कौन है? इमाम अल्लाह की रहमत का चेहरा है, अल्लाह की रहमत का अक्स है, और अल्लाह की रहमत का कानून ये है कि ये दो किस्म की होती है। एक को कहते हैं रहमत आम, एक को कहते हैं रहमत खास। रहमत आम कौन सी होती है? जो उसके लिए भी है जो खुदा का दुश्मन है, और उसके लिए भी है जो खुदा का दोस्त है। मसलन इंसान को खाना चाहिए जिंदा रहने के लिए, अल्लाह ने फिरौन के लिए भी अवेलेबल कर दिया है और मूसा के लिए भी अवेलेबल कर दिया है, बल्कि फिरौन का तो बहुत ही रंग बिरंगा खाना है, ठीक है ना? लेकिन ये कि अल्लाह का रिज खुला है, तुम अपने वसाइल से पहुंचो और खा लो, ऐसा नहीं है कि खुदा का दुश्मन खाएगा तो अंदर जाके आग लग जाएगी और खुदा का दोस्त खाएगा तो उसको मजा आएगा ना, दोनों को मजा आता है। अगर वही उसी तरह का लुकमा हजरत मूसा खाए, उसी तरह का लुकमा फिरौन खाए, उन दोनों को मजा आएगा अगर अच्छा पका हुआ है तो। ये अमूमी नेमतें, अमूमी रहमतें अल्लाह की। इसमें अल्लाह ने यह कानून नहीं रखा कि जो मेरा प्यारा होगा उसको दूंगा, बल्कि हम दुनिया में देखते हैं कि दुनिया का माल और दौलत जिसको हम समझते हैं रहमत है, अल्लाह के दुश्मनों के पास तारीख को देखें तो ज्यादा रहा है अल्लाह के दोस्तों की नस्बत। दुनिया के आराम और आसाइश अल्लाह के दोस्तों के पास कम रहे हैं, अल्लाह के दुश्मनों के पास ज्यादा रहे, अगर आप तारीख में देखो। ये आम रहम, इनके अल्लाह ने कानून क्या रखा है कि करो काम, मेहनत करो और ले लो। अल्लाह के बंदे, सवाल आए आपके जहन में, तो फिर अल्लाह के बंदे मेहनत ही करते, वो थोड़ा क्यों होता उनके पास? अल्लाह के बंदे मेहनत करते हैं, कमाते हैं,
लेकिन उनकी नज़रों में सिर्फ अपना पेट नहीं होता, आसपास के मस्कीनों और ज़रूरतमंदों के पेट भी उनकी निगाह में होते हैं, और वो जानते हैं कि खुदा ने इनको भी जिम्मेदारी बनाया है। अगर मुझे दिया है तो मुझे कहे जानवर मत बनना, इनका भी ख्याल रखना। तो फिर क्या होता है? फिर वो होता है जो जंग खैबर में हुआ। जंग खैबर जब खैबर फतह हो गया, माल गनीमत खूब मिला वहां पर, और सबसे ज्यादा उसको मिला जिसके हाथ पर खैबर फतह हुआ था, मौला को। अब लश्कर इस्लाम के मदीना पहुंचने से पहले ब्रेकिंग न्यूज मदीना पहुंच गई कि खैबर फतह हो गया और मुसलमानों को, सिपाहियों को बड़ा माल मिला। अब ख्वातीन खुश, कौन सी खातून है जो माल की खबर सुन के खुश ना हो? शौहर की पे ज़्यादा हो जाए, या बोनस मिल जाए, या अचानक कारोबार में बहुत प्रॉफिट हो जाए, इतना वो नहीं खुश होता जितनी औरत खुश होती है। उसको ख्वाब आने शुरू हो जाते हैं, ये शॉपिंग, ये पर चेंज करना है, ये होना, वो होना है। तो ख्वातीन खुश, और जनाब सैयदा के पास आईं और कहती हैं, बीबी आपके शौहर को सबसे ज़्यादा मिला, आपके शौहर को सबसे ज़्यादा मिला। ये क्या बता रहा हूँ कि अल्लाह के बंदों के पास क्यों नहीं रहता माल? तो तशरीफ़ लाए मौला, जब घर में दाखिल हुए, लश्कर आ गया वापस, मौला घर में दाखिल हुए, जैसे गए थे वैसे ही खाली हाथ। अब बीबी ने सवाल किया कि मुझे तो खबरें ये पहुंची थी कि आपको सबसे ज़्यादा माल गनीमत मिला है, तो लोग तो घरों में क्या क्या चीज़ें ला रहे हैं और आपके हाथ तो मुझे कुछ दिखाई नहीं दे रहा, खाली हाथ। तो मेरे मौला ने फरमाया कि आते आते रास्ते में ऐसे लोगों को देखा जो ज़रूरतमंद थे, तो उनको देते देते तकसीम करते करते जब घर पहुंचाऊं तो मेरे हाथ में कुछ बाकी नहीं बचा। अब मैं आपसे नहीं कह रहा कि इसका मतलब ये है कि सारा कुछ दे दो, वो है, हम हैं, ठीक है ना, लेकिन कुछ तो हो ना, जो वो काम हमें सिखाना चाहते थे करके दिखाए, कुछ तो हम करें, हमारी ज़िंदगी में भी तो हो। ये अर्ज़ ये कर रहा था कि कुछ अमूमी रहमतें, कुछ हैं अल्लाह की ख़ास रहमत। ख़ास रहमत खुदा उसको देता है जो उसके काबिल बनाए खुद को। तवज्जो फरमा रहे हैं, उसके लिए काबिलियत चाहिए। ग़ज़वा तबूक में रसूलुल्लाह जा रहे हैं, ऐलान किया कि चलो मेरे साथ, मुनाफिक बहाने बना रहे हैं। रसूलुल्लाह को आगे कहते हैं कि हमारा प्रॉब्लम है, हमें आप ना लेके जाएं, हम सफ़र नहीं कर सकते। इतने बहाने बनाए कि अल्लाह के नबी ने इजाज़त दे दी कि ना जाओ। अब ये अब समझिएगा इस बात को, कुरानी नुक्ता है कि वो समझ रहे थे हम बड़े स्मार्ट हैं, हम बड़े क्लेवर हैं, हम बड़े चलाक हैं, रसूलुल्लाह को हमने चक्कर दे दी है, हमने बहाना बनाया झूठा, वो समझे वाकई प्रॉब्लम है, उन्होंने छुट्टी दे दी, हम बच गए, तबूक पे नहीं जा रहे, हमारी जान बच गई, गर्मी में सफ़र नहीं करना पड़ेगा, पीछे बाग हमारे रेडी खड़े हैं, उनको हम देखभाल करेंगे, फल उतारेंगे बीवी बच्चों के पास, और ये पता नहीं आते भी हैं वापस के नहीं। इतनी ख़तरनाक फ़ौज थी रोम की जिससे जंग करनी थी कि इनको था कि ये वापस ही नहीं आएंगे, बस ये एक दफ़ा गए तो गए, खुश थे मुनाफिक। ये मुनाफिकों के जहन में फिल्म चल रही थी, लेकिन कुरान ने क्या कहा? कुरान ने कहा, ऐ रसूल, ये जो आपके साथ नहीं आ रहे ना, अल्लाह ने इन्हें इस काबिल ही नहीं समझा कि ये आपके साथ आए। ये अपनी चलाकियों पे खुश हो रहे हैं। اللہ نے نہیں دی ان کو توفیق، یہ ہے خصوصی رحمت، یہ قابلیت مانگتی ہے، یہ بےمان کو نہیں ملتی. یعنی یہ وہ بیج ہے جو بری زمین پر، بنجر زمین پہ نہیں اگتا، اسے کچھ ہموار ہونا چاہیے. اور اب زمین ہموار کیسے ہوتی ہے انسان کے دل کی؟ خود مائل ہونے سے. دو طرح کے لوگ ہوتے ہیں، کچھ لوگ ہوتے ہیں کہ میں جو اللہ چاہتا ہے، جو مولا علی و امام حسین و اہل بیت نے جو باتیں بتائی ہیں، یہ کرنا ہے یہ نہیں کرنا، میں نہیں کر سکتا، لیکن مولا حسین میں ماتم کر سکتا ہوں، میں جھوٹ نہیں چھوڑ سکتا، میرا گزارا نہیں ہوتا رشوت کے بغیر، مجھے دو نمبری کرنی کرنی ہے، میرا گزارا نہیں ہوتا، بس مجھے اسی طرح قبول کر لیجئے، ماتم کروں گا، نہیں ہے قبول. اگر گنجائش ہے، پتھر سے زیادہ سخت نہیں ہوا، تو یہ ماتم تجھے بدلے گا. اور اگر ماتم نہیں بدل رہا، اگر ذکر مصیبت حسین نہیں اثر کر رہا، اور حیا کی ہوائیں نہیں چل رہی حسین سے دل کے اندر کہ کیسا پاک حسین اور میں اس کے فرش عذاب پہ بیٹھا ہوا کن اعمال کے ساتھ، اگر یہ حیا کی ہوا نہیں چل رہی اندر، اس کا مطلب ہے معاملہ بہت زیادہ خراب ہو گیا، بہت زیادہ خراب ہو گیا. تو پھر سوچنے کی ضرورت ہے کیوں ایسا ہو رہا ہے، کیوں ایسا ہو رہا ہے. نام حسین، ہور بھی تو انسان ہی تھا، اور اتنی بڑی گستاخی کرنے والا انسان، حسین کے چند جملے اس کے اندر ایسی آگ بھڑکا گئے. اور میں کتنا ذکر حسین سنتا ہوں، میرے اندر کچھ نہیں ہوتا، تبدیلی نہیں آتی، میرے اندر انقلاب نہیں آتا. چیک کرنے کی ضرورت ہے خود کو، اثر کیوں نہیں ہوتا، یہ سختی کیوں ہے، کیوں میں حسین سے تو چاہتا ہوں کہ آپ میری سفارش شفاعت کریں، میں حسین سے تو چاہتا ہوں کہ مجھے یہ فائدہ ملے، لیکن میں کتنا خود غرض ہوں، میں کبھی حسین سے یہ نہیں پوچھتا آپ مجھ سے کیا چاہتے ہو. وفادار نوکر وہ ہوتا ہے، نمک حلال نوکر وہ ہوتا ہے جو اپنی کوئی ضرورت بتائے نہ بتائے، جیسے ہی آقا کے سامنے آتا ہے پہلا جملہ یہ بولتا ہے، آپ حکم کریں جو آپ کی خدمت کر سکتا ہوں میں حاضر ہوں. یہ نوکر ہو، وہ تو خدمت گزار نہیں ہوتا کہ آقا کے پاس آئے اور آقا کو بولنے نہ دے، اپنی لسٹ بتا دے اس کو. یہ فرش ہائے عزا، اگر آپ توجہ کریں تو یہ زمینہ سازی ہے، یہ سمجھ لیں کارخانہ ہے انسان بنانے کا، صفات والے انسان جن میں وہ قابلیت ہو جو مانوس ہوں اہل بیت سے، عشق ہو ان کے دلوں میں اہل بیت کا، عشق حقیقی کہ جب وہ اندر گھستا ہے نجاستیں باہر نکال دیتا ہے. عشق اہل بیت نجاستوں کے ساتھ رہنے اکٹھے ہونے والی چیز نہیں ہے، اگر حقیقی ہو تو. ایک دل میں گناہوں کی عادتیں بھی بھری پڑی ہیں، گناہوں کی خواہشات بھی بھری پڑی ہیں اور عادی ہے، اور ساتھ ہی حب اہل بیت بھی دل میں ہے، وہ حب اہل بیت کے نام پہ مس گائیڈ ہو گیا، اس کو حقیقی، اس کو پیکنگ وہ بتائی گئی ہے، اندر چیز اصلی نہیں دی گئی اس کو. ایک روایت سن لیں، میرے ذہن میں آ گئی اسی باب میں. ایک شخص آیا امام کے پاس اور امام سے کہتا ہے، ظاہراً اگر میں غلطی نہ کروں تو امام جعفر صادق علیہ الصلوۃ والسلام کے پاس آیا، یا نام کی غلطی ہو سکتی ہے، مجھے صحیح طرح یاد نہیں ہے، ٹھیک ہے، اور ان کے والد گرامی کی، یعنی جس امام کے پاس آیا تھا ان کے والد گرامی کی ایک حدیث کے بارے میں سوال کیا امام سے کہ آپ کے بابا نے یہ فرمان ارشاد فرمایا ہے کون سا؟ کہا کہ ہم نے سنا ہے کہ آپ کے والد گرامی نے یہ فرمایا ہے کہ ہم اہل بیت کی محبت دل میں رکھ لو پھر جو جی چاہے کرو. ٹھیک ہے, اب اس روایت کو سن کے ایماندار ایمانداری والا سوچے گا جو اہل بیت کی معرفت رکھتا ہے کہ وہ گناہ چھڑوانے آئے تھے, گناہوں کا لائسنس دینے نہیں آئے تھے, وہ اس طرح سوچے گا. اور جس کو یہ ہے کہ میں نے گناہ نہیں چھوڑ, یہ تو میں چھوڑ نہیں سکتا, ادھر سے کوئی پیکج ملے بخشش کا, اس کو بڑا مزہ آئے گا, وہ مانا اور کرے گا. تو امام نے فرمایا کہ ہاں میرے والد گرامی نے یہ ارشاد فرمایا ہے. کہتے ہیں کہ چاہے کچھ بھی کرے. پھر امام نے فرمایا کچھ بھی کرے. کہتے ہیں چاہے چوری کرے, چاہے بدکاری کرے. اس طرح کی بات کی تو امام نے کہا کہ رکو 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 رکو, اس کو روک دیا. کہا کہ تم ہماری حدیثوں کو اسی طرح مانا سمجھتے ہو جیسے کر رہے ہو؟ اس نے کہا پھر اس کا تو یہی لگ رہا ہے ہمیں, تو پھر آپ بتائیں اس کا مطلب کیا ہے. امام نے فرمایا اس کا تم نے سوچ, یہ میرے لفظ ہیں, اس روایت میں نہیں ہے, یعنی آئمہ کی شخصیت کو ذہن میں رکھ کے کہہ رہا ہوں, تم نے سوچ کیسے لیا کہ اللہ کے گناہوں کا ہم لائسنس دیں تمہیں بھی کرو جو مرضی کرنا, سوچ کیسے لیا؟ امام نے جواب کیا دیا, کہا اس فرمان کا وہ مطلب نہیں ہے جو تو نکال کے بیٹھا ہوا ہے. اس طرح سمجھتے ہو ہمارے فرامین کو؟ مولا پھر کیا مطلب ہے؟ فرمایا اس کا مطلب یہ ہے کہ اگر جس دل میں, اگر تیرے دل میں ہماری محبت ہے تو پھر تو چھوٹا نیک کام کر یا بڑا نیک کام کر, پرواہ نہ کر, حتماً اللہ قبول کرے گا. یہ کہا ہے, یہ فرمایا ہے میرے والد نے کہ حب اہل بیت تیرے عمل کی قبولیت کا سبب بنے گا, تھوڑا عمل ہے یا زیادہ عمل ہے. تم نے یہ سمجھا کہ ہم نے کہا محبت کرو اور پھر اللہ کے حدود کراس کرو, یہ کیسی سمجھ ہے تمہیں؟ صلوات پڑھیے محمد و آل محمد. تو بس اس انسان جب ادھر سے تھوڑا مائل ہوتا ہے, سن کے کہتا ہے کہ میں تیار ہوں اپنے آپ کو بدلنے پر, اپنی خواہش کو کچھ کنٹرول کرنے کا ارادہ کرتا ہے, یہ ارادہ گویا اس کے اندر قابلیت پیدا کر دیتا ہے کہ اب اس کو وہ توفیق ملے آگے بڑھنے کی. لیکن جو مائل ہی نہیں ہے, خدا کہتا ہے تو مائل نہیں ہے تو میں بھی نہیں دوں گا. ایک مثال دوں, چھوٹی سی بات سمجھیے گا, ہدایت کیسے ملتی ہے, نیکی کی طرف کیسے انسان جاتا ہے. آپ سفر پر جائیں اور وہاں سے اپنے دوستوں کے لیے ہدیے لے کر آئیں, ٹھیک ہے, اپنی حیثیت کے مطابق, اور کچھ بیچ میں سے آپ کے دوست ایسے ہوں جو ذرا مالی اعتبار سے بڑے امیر ہوں اور کچھ نارمل ہوں, کچھ غریب ہوں, تو آپ کو آئیڈیا ہوگا کہ ذہن میں کہ یہ جو تحفے ہیں نا, یہ جو امیر والے ہیں نا, ان کو اتنے جذب نہیں کریں گے, اتنی لفٹ نہیں کرائیں گے, ان کے لیے بے حیثیت ہے کیونکہ یہ اور فضا میں رہتے ہیں. تو آپ اپنے ان سب دوستوں کو اکٹھا کرو, امیروں کو بھی, برابروں کو بھی, غریبوں کو بھی, اور ان سے کہو کہ میں, توجہ کریں کہ اللہ ہدایت کی توفیق کسے دیتا ہے, یہ سمجھانے کے لیے بات کر رہا ہوں, سمجھیے گا, سمپل سی مثال ہے. آپ ان سے کہیں کہ میں آپ سب کے لیے تحفہ لایا ہوں سفر سے, میں سب کے لیے لایا ہوں, سب کو دینے کے لیے لایا ہوں, لیکن دوں گا اس کو جو لینا چاہے, جس کے دل میں رغبت ہو تحفہ دیکھ کر, جس کے دل میں رغبت نہیں ہوگی میں اسے دوں گا بھی نہیں. تو نبی بھی آ کر اللہ کی طرف سے ہدایت پیش کرتا ہے, امام اللہ کی ہدایت پیش کرتا ہے, اللہ توفیق اس کو دیتا ہے جس کے دل میں رغبت پیدا ہو, جس کا لینے کا دل ہی نہ ہو اور کچھ چیزوں کے چکروں میں ہو. اللہ کہتا ہے تجھے نہیں چاہیے نا, میں دیتا بھی نہیں تجھے. एक सलवात पढ़े फिर मोहम्मद वाले मोहम्मद। एक और हदीस अर्ज करूं इस बात को समझाने के लिए। देखें, एक दफा है काफिर का मुसलमान होना, फॉर्मूला वही है। एक दफा है मुसलमान गुनाहगार का नेक बन जाना, ठीक है, कोई फरमान सुनकर, कोई मसाइब सुनकर, कोई शबीह करबला देखकर कुछ असर कर जाए, ये सब दवाइयां हैं। शर्त ये है कि मर्ज इतना हद से ना गुजर गया हो कि डॉक्टर जवाब दे दे कि ये सब कुछ भी तेरे ऊपर असर नहीं करता। फॉर्मूला एक है, फॉर्मूला समझिए कि ये हिदायत कैसे मिलती है, ये खसूसी रहमत कैसे मिलती है। ये मदीना में जब इस्लाम काफी फैल गया और काफी सारे लोगों ने इस्लाम कबूल कर लिया, तो एक दिन एक सहाबी ने अल्लाह के रसूल से सवाल किया। तवज्जो है आप सबकी, ये तवज्जो से बात समझ आएगी और ये बहुत अहम बात है। हिदायत मिलने और न मिलने का कानून, क्या चीज हमारे अंदर हिदायत की कबूलियत का जमीना खराब कर देती है और क्या चीज हमारे अंदर की जमीन को हमवार रखती है कि कहीं से पाकीजगी की सदा उठे तो हमारा दिल उधर खींचने लगे, और क्या वजह होती है कि पाकीजगी की हवा उठे और हम आवाज उठे और हम खींचने की बजाय भिदकने लगे, दिल ना करे उधर जाने का, क्या असबाब होते हैं? वो आपको बुनियाद बता रहा हूं। सवाल किया, या रसूल अल्लाह, जब आपने हमें इस्लाम की दावत नहीं दी थी, हम अपने कुफर में शिर्क में जिंदगियां गुजार रहे थे, उस जमाने में भी हम कुछ ऐसे काम करते थे जिसको इस्लाम नेक काम कहता है। मिसाल के तौर पर गरीब देखा उसकी हेल्प कर दी, कोई मजबूर देखा उसको मुश्किल में देखा उसके साथ कुछ कोऑपरेट कर दिया, झूठ नहीं बोलना, बाज़ुकात काफिर सच्चे होते हैं, बाज़ुकात मुसलमान झूठे होते हैं। तो बच्चे फरमा रहे हैं ना, बाज़ जवान सवाल करते हैं, हम जी मुसलमानों को जानते हैं, कोई गुनाह ऐसा नहीं है जो ना करता हो, और हम ईसाई को जानते हैं कि वो कोई गुनाह नहीं करता, तो ये फिर अल्लाह कैसा अल्लाह है कि उसको जहन्नम में इसको जन्नत में, कैसा है? इसको ना अल्लाह का पता है ना दीन का पता है, सुना सुनाया जो सुना है ना उसी की वजह से इसके जहन में अब एतराज़ है कि अल्लाह उनके साथ जुल्म करेगा, ये क्या ये बेईमानी कर रहे हैं, ये क्योंकि पैदा इस घर में हुए हैं ये जन्नत में जाएंगे और वो जहन्नम में जाएंगे। खैर ये अलग दास्तान है किसी बात के वक्त के लिए, अल्लाह नहीं कर, अल्लाह ने अपना तारुफ कुरान में करवाया, मैं राई बराबर भी जुल्म नहीं करता, ये तो बहुत बड़ा है। इन अल्लाह ला यज़लिमु मिस्क़ाल ज़र्रतिन, अल्लाह राई के जर्रे के बराबर भी जुल्म नहीं करता, उसने खुद अपना तारुफ करवाया, लिहाजा क़यामत के दिन किसी पर जुल्म नहीं करेगा, आदल इंसाफ के मुताबिक करेगा। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। तवज्जो कीजिए, हिदायत और गुमराही का कानून खालिक के इंसान ने क्या रखा है, इसके अंदर क्या सिस्टम लगाया इख्तियार देकर। सवाल किया, या रसूलुल्लाह, इस्लाम से पहले भी हम वो काम किया करते थे कि जिनको इस्लाम नेकी कहता है, जिन सिफात को अच्छी सिफात कहता है, वो हमारे अंदर पहले भी मौजूद थी कुछ ना कुछ, तो वो जो हमने नेक काम किए थे इस्लाम की दावत शुरू होने से पहले, इस्लाम के दायरे में दाखिल होने से पहले, मुसलमान बनने से पहले जो हमने नेक काम किए थे, उनका हमें कोई अजर अल्लाह देगा या नहीं देगा? सवाल क्लियर है? उनका कोई अजर उन कामों का अल्लाह हमें देगा? काम तो वही है, नेक काम थे, झूठ बोल सकते थे किसी जगह पे, लेकिन हमारे अंदर जो अल्लाह का ही सिस्टम लगाया हुआ था, जो कहता है सच अच्छा झूठ बुरा है, चक्कर दे सकते थे, हमने कहा नहीं, जमीर कह रहा है कि झूठ नहीं बोलना, सच बोल, सच बोल दिया हमने, ہم نے دیکھا وہ آوارہ قسم کے لوگ ہیں، وہ مار رہے ہیں کسی یتیم کو، ہم نے چھڑوایا، ہم نے کہا جاؤ جاؤ اپنا کام کرو، اس کو ہم نے روٹی کھلائی، پانی پلایا، اس طرح کا ہمیں کوئی اجر ملے گا اس کا جو ہم نے اس زمانے میں کام کیے تھے؟ سوال واضح ہے آپ پر، جواب کے لیے ذرا ذہنوں کو آمادہ کیجیے، اللہ کے نبی نے کیا فرمایا؟ میں آپ کو جواب بتاؤں گا، باقی پھر آپ خود سوچئے گا اور بہت سارے دروازے کھل جائیں گے. یہ سوال سن کر سرور کائنات فرماتے ہیں کہ وہ جو تم اسلام سے پہلے تمہارے اندر اچھائیاں تھیں اور اسلام سے پہلے جو تم نیک کام کیا کرتے تھے، انہی کا اثر تھا کہ جب میں نے دعوت دی تو تم نے قبول کر لی. سمجھ رہے ہیں؟ آپ کے ہر عمل کا اثر ہے آپ کے اندر. ایسا نہیں کہ آپ نے گناہ کیا اور وہ ختم ہوا، اس کی لذت، وہ اپنا اثر چھوڑ کے جائے گا آپ کے قلب پر، اس کی سختی میں اضافہ کر کے جائے گا. آپ پھر کریں گے پھر سخت. ایسے ہی ہے جیسے کوئی شخص کسی ایسے نشے پہ لگ جائے کہ جو آخر میں قتل کر دیتا ہے، ہیروئن پینا شروع کر دے، ٹھیک ہے، اور ہیروئن بالآخر آخر میں بندے کو ختم کر دیتا ہے. اب جب وہ ہیروئن پیتا ہے، استعمال کرتا ہے، سرور اور لذت، حالانکہ اس کے دوست اسے کہہ رہے ہیں مت کر یہ مر جائے گا تو، اس کے مخلص گندے دوست نہیں جنہوں نے لگایا ہے، اس کو بھی پتا ہے کہ یہ جو میں پی رہا ہوں اس کا اینڈ اچھا نہیں ہے، لیکن عقل پر خواہش غالب آ گئی ہے، مزہ لینا غالب آ گیا. اب اس مزے کے لیے وہ اپنے آپ کو کہتا ہے کہ ابھی دور ہے، کوئی نہیں، میں یہ ہو جاؤں گا، وہ کرتا رہتا ہے کرتا رہتا ہے، یہاں تک کہ پی پی کے اس سٹیج پہ چلا جاتا ہے کہ واپس جانے کا راستہ ختم ہو گیا. ایسے کئی نشے والے کر دیتے ہیں. میرا تعلق گاؤں سے ہے، میں نے بعض ایسے لوگ دیکھے کہ نشے کے اس میں، ایک بندے کی والدہ آئی میرے پاس، ماں آئی اور اس نے کہا کہ میرے بچے نے اپنی چھت، مٹی کی چھت تھی، اکھاڑ کے وہ جو لکڑی کی ہوتے ہیں جس پہ چھت کھڑی ہوتی ہے، وہ بیچ دیا ہے ہیروئن کے لیے. اندازہ لگائیں تخیل کہاں تک پہنچا ہوا تھا اس کو. پہلے اس نے برتن بیچے، فلان بیچا، اس کو گھر میں کچھ نہ ملا، چھت تو کھیڑ کے لکڑیاں بیچ دی اور نشہ کرتا. یعنی اپنا گھر بھی تباہ کر دیتا. گناہ بالکل ایسے ہی ہیں. ادھر اچھا دوست کہتا ہے کہ چھوڑ دے، اور آپ کو محرم میں حسین کہتے ہیں کہ چھوڑ دے گناہ. میں آیا ہوں، یہ محرم نہیں آیا، تو سمجھ حسین آیا ہے اور کہہ رہے چھوڑ گناہ، چل میرے ساتھ. اپنی روح کو میرے ساتھ کر دے. لیکن گناہوں کی نجاست والی روح میرے ساتھ چل ہی نہیں سکتی. تو نہیں سنتا کہ میرے ساتھ جو منزل پر پہنچے تھے وہ خالص لوگ تھے، جتنے بیچ میں ملاوٹ والا مال تھا اللہ نے قبول ہی نہیں کیا کہ حسین کے ساتھ کربلا میں جائے. بس یہ قاعدہ یاد رکھے کہ جب انسان اچھا کام کرتا ہے اس کے قلب پہ اس کا اثر باقی رہتا ہے، جب برا کام کرتا ہے ایسا نہیں کہ وہ گزر گیا تو گزر گیا بس، وہ اثر چھوڑتا ہے. اور ہر نیکی اگلی نیکی کو آسان بناتی ہے. پہلی دفعہ کی جگہ دوسری دفعہ آسان ہو جائے گی آپ کے لیے. اسی طرح ہر گناہ، کبھی نہ کہیں ایک دفعہ کر لو، جیسے برے دوست کہتے ہیں یار ایک دفعہ چیک تو کر، تو ایک دفعہ اگر کر لو گے دوسری دفعہ آسان ہو جائے گا، دل کرے گا. لہذا میرا دلوں کا طبیب میرا مولا فرماتا ہے کہ گناہ کرنے کے بعد توبہ کرنا مشکل ہے، بہتر ہے گناہ کرو ہی نہ. گناہ کو کرنے سے پہلے اس کا ارادہ ترک کر دینا مولا فرماتے ہیں یہ آسان ہے اس کی نسبت کہ تو کہے میں ایک دفعہ کر لوں پھر توبہ کر لوں گا، پھر وہ تیرے منہ کو ذائقہ لگ جائے گا، اور وہ جب تجھے یاد آئے گا تیرا دل پھر اور کھچے گا، جبکہ گناہ کرنے سے پہلے وہ ذائقہ تیرے منہ کو نہیں لگا ہوا. صلوات پڑھے محمد و آل محمد. اوپر ہو گئے چند منٹ. آٹھویں محرم ہے، میں عرض کر رہا ہوں آپ کی خدمت میں، کربلا کا قافلہ. حسین تو سردار ہے نا، آپ کربلا کے جس بھی کردار کو سوچیں گے آپ کو دعوت یہی ملے گی اس کی طرف سے کہ ان چیزوں کو چھوڑو، ہمارے قافلے میں شامل ہو جاؤ، ان چیزوں کو چھوڑو. بالکل وہی الفاظ کہ جو عمر ابن سعد کو امام حسین علیہ الصلوۃ والسلام نے فرمائے تھے. اس نے کہا رے کی حکومت، امام نے فرمایا میں تجھے جنت کا وعدہ کروں، میں تجھ سے جنت کا وعدہ کروں، اور یہ بھی سن لے جو کام تو کرنا چاہتا ہے اگر تو اس میں کامیاب بھی ہو گیا تو بھی میں تجھے بتا رہا ہوں تجھے رے کی گندم نصیب نہیں ہوگی. حکومت تو دور کی بات ہے، تجھے رے کی گندم نصیب نہیں ہوگی. آپ دیکھیے ابن سعد ایسا نہیں ہے کہ کوئی جاہل آدمی ہے، بظاہر عالم ہے، معلومات ہیں دین کی، ایک بڑے صحابی کا بیٹا ہے، عمر سعد ابن ابی وقاص، لیکن وہی خواہش، وہی دنیا، وہ اس کو بالآخر اس جگہ پہ لے آئی ہے کہ نواسۂ رسول کے قتل پر آمادہ ہے. پہلے یہ مان رہا ہی نہیں تھا جب بات اس سے کی گئی تھی، اور اینڈ کہاں پہ ہوا؟ وہ جو شروع میں مان رہا ہی نہیں تھا، دنیا کی لالچ میں انجام کہاں پہ ہوا؟ کہ حسین علیہ السلام کے قتل پر آمادہ ہو گیا اور قتل کر دیا. دنیا یہاں تک لے کے چلی جاتی ہے، دنیا کی محبت یہاں تک لے کے چلی جاتی ہے. پتہ تب لگتا، عام حالات میں پتہ نہیں لگتا، پتہ تب لگتا ہے جب آزمائش کا میدان سجتا ہے. اس وقت انسان کے اندر اس نے اگر پاکیزگی جمع کی تھی تو ویسا فیصلہ کرتا ہے، اور اگر دنیا کی خواہشات جمع کی ہوئی تھی تو پھر وہی اس سے اس وقت فیصلہ کرواتی ہیں کہ تو حسین کے قافلے میں جائے گا یا عمر ابن سعد کے لشکر میں جائے گا. وہ چیزیں اس سے فیصلہ کرواتی ہیں، جیسے میں نے آپ کو فرمان سنایا، اللہ کے نبی نے کہا وہ جو تم اچھائیاں کرتے تھے انہوں نے تمہارے اندر وہ زمینہ فراہم کر رکھا تھا کہ جب میں نے پکارا تو تم نے قبول کر لیا، اور کتنے بد نصیب تھے جن کو میدان کربلا میں حسین آخر تک نصیحت کرتے رہے لیکن نواسۂ رسول کا کلام سنتے رہے، ان لائنوں کے دلوں پر اثر نہ ہوا. صرف حسین نہیں، ایک اور ہستی ہے کہ جس کے نام سے، جس کی وفا کے ذکر سے، جس کی اطاعت امام سے دل منقلب ہو جاتے ہیں، دلوں میں انقلاب آ جاتا ہے، دلوں کی سختی ٹک نہیں پاتی نام عباس کے سامنے، اور دل کہتا ہے یہ شخصیت جس راستے پہ چل رہی ہے اللہ کی قسم وہی راستہ برحق ہے. اور حسین کی اطاعت کا یہی حق ہے، یہ ابو الفضل العباس ہیں. عاشور کا دن آیا، عصر کا وقت آ گیا، سب شہادتیں ہو گئیں، یا حسین رہ گئے یا عباس رہ گئے. آئے سر جھکا کر اپنے اس بھائی کے پاس جس کو آقا کہتے تھے، آ کر کہتے ہیں جو مقاتل میں الفاظ لکھے ہیں، حضرت عباس فرماتے ہیں مولا میرا جینے سے جی بھر چکا ہے، یعنی جو میری آنکھوں نے جن چہروں کو شہید ہوتے دیکھا ہے، اس کے بعد اکبر چلے گئے، قاسم چلے گئے، اون و محمد چلے گئے، حبیب ابن مظاہر، زہیر ابن کین، یہ سارے چلے گئے، اب میرا جینے کا جی نہیں چاہتا، مجھے میدان میں جانے کی اجازت دیجئے۔ آپ سنتے رہتے ہیں مولا حسین نے کیا فرمایا، عباس تجھے کیسے اجازت دوں، میری تو فوج کا سپہ سالار تو ہے۔ عباس جواب دیتے ہیں مولا اب وہ فوج کہاں ہے جس کا میں سپہ سالار تھا۔ مختصر کروں، امام نے فرمایا اچھا عباس اگر جانا ہی چاہتے ہو تو ایک کام کر دینا، یہ بچوں کی العطش کی آوازیں سن رہے ہو، اگر ہو سکے تو مشکیزہ لے جائیے اور ان بچوں کے لیے چند گھونٹ پانی لا دیجئے۔ عزاداروں یہ حسین کی خواہش تھی کہ جس کے بعد پھر عباس کو جس طرح جہاد کرنا چاہیے تھا نہ کر سکے، ہاتھوں میں مشکیزہ لیا میدان کی جانب چلے۔ ابھی گھوڑے کی طرف، سواری کی طرف جا رہے ہیں، کیا دیکھتے ہیں راستے میں علی کی بیٹی کھڑی ہے، سر جھکا کے بی بی زینب کے سامنے کھڑے ہوئے، حسرت بھری نگاہوں سے بی بی دیکھ رہی ہیں حضرت عباس کو۔ فرمایا عباس جانے کی تیاری کر لی، اچھا چلے جانا میدان میں، بس تھوڑی دیر کے لیے میرے پاس بیٹھو، تم سے بات کرنا چاہتی ہوں۔ ادب سے سر جھکا کر عباس کربلا کی ریت پر بیٹھ گئے۔ بی بی زینب نے کہنا شروع کیا عباس تمہیں ایک قصہ سنانا چاہتی ہوں اپنے بچپن کا، ابھی میں بہت چھوٹی سی تھی، ایک دن اپنے بابا علی کی گود میں بیٹھی تھی، ہوا تیز چلی، میرے سر سے چادر ہٹ گئی، چادر کا ہٹنا تھا، میرے بابا کا گریا شروع ہوا، روتے بھی جاتے ہیں، کبھی میرے بالوں کو چومتے ہیں، کبھی میرے ہاتھوں کو چومتے ہیں، میں گھبرا گئی، بابا میرا قصور نہیں، ہوا سے چادر ہٹی ہے۔ میرے بابا نے فرمایا، عباس میرے بابا نے فرمایا تھا زینب آپ کا قصور نہیں، لیکن آپ کے سر سے چادر ہٹتی دیکھ کر مجھے ایک ایسا واقعہ یاد آ گیا جو آپ کے ساتھ پیش آئے گا۔ بابا کیا واقعہ پیش آئے گا؟ میرے بابا نے بتایا تھا زینب آپ پر ایک دن آئے گا جب آپ کی چادر بھی چھین لی جائے گی اور آپ کے ہاتھوں میں رسیاں پہنا دی جائے گی۔ عباس وقت گزر گیا، میں عبداللہ کے گھر چلی گئی، عبداللہ کے گھر میں اپنے بابا کی یہ بات جب کبھی مجھے یاد آتی تھی مجھے تعجب ہوتا تھا، کیونکہ جب میں اپنے بابا کے گھر کی طرف دیکھتی تھی تو مجھے اپنے 18 کڑیل جوان بھائی دکھائی دیتے تھے اور میں سوچتی تھی کہ بابا کی بات بھی حق ہے، لیکن جس بہن کے ایسے کڑیل 18 بھائی ہوں کون جرت کرے گا اس کی چادر پر ہاتھ ڈالے۔ ہاں عباس آج تجھے مقتل میں جاتا دیکھ کر مجھے یقین ہو گیا کہ میرے بابا نے جس وقت کی طرف اشارہ کیا تھا اب زینب پر وہ وقت آنے والا ہے۔ خدا حافظی کی عباس نے، چلے مقتل کی طرف، 4000 سپاہی جو دریا سے روکنے کے لیے کھڑے کیے گئے تھے علی کے شیر کے ایک ہی حملے میں بھاگ گئے جیسے بھیڑوں کی طرح، اور علی حضرت عباس نے اپنے گھوڑے کو داخل کیا دریا کے اندر، مشکیزہ بھرا، میں مختصر کر رہا ہوں، مشکیزے کو بھرا، سنبھالا، ایک دفعہ لوگوں نے دیکھا کہ عباس نے دونوں ہاتھوں میں پانی بھرا، منہ کے قریب لائے، لیکن پھر کچھ سوچ کر پانی واپس دریا میں پھینک دیا۔ کیا خیال آیا عباس کے ذہن میں؟ شاید سکینہ کا عکس دکھائی دے گیا تھا، لیکن باہر جب نکلے نا تو کچھ اشعار منسوب ہیں جناب عباس سے، وہاں سے پتا چلتا ہے کہ کیوں پانی نہیں پیا. اشعار پڑھے, ان کا معنی یہ ہے کہ اے عباس, حسین کے بعد جی کر تو کیا کرے گا؟ یہ کیسے ہو سکتا ہے کہ تیرا آقا حسین خیموں میں پیاسا بیٹھا ہو اور موت کے استقبال کے لیے تیار ہو اور تو دریا سے میٹھے پانی کے گھونٹ پی رہا ہو؟ عباس, یہ تیرے لیے ممکن نہیں. اب مشکیزہ لے کر چلے, ظالموں نے حملے شروع کیے, اب عباس کھل کے لڑ نہیں سکتے, مشکیزہ سنبھالا ہے, علم ہاتھ میں ہے, اب جہاد کیسے کریں؟ عزاداروں, بس میں اپنی مجلس کو تمام کروں. اچانک ایک نعرہ بلند ہوا, عباس فرما رہے تھے اگر تم نے میرا دایاں ہاتھ کاٹ بھی دیا ہے تو بھی میں حسین کا دفاع نہیں چھوڑوں گا. پھر کچھ دیر کے بعد ایک دوسرا نعرہ, پتا چلا بایا بازو بھی کٹ گیا. خدا جانے کیسے مشکیزہ سنبھالا ہے, کیسے علم سنبھالا ہے, لیکن کچھ دیر کے بعد نہ مشکیزہ سنبھلا نہ ہم علم سنبھل سکا. کیسے؟ ایک تیر آیا, عباس با وفا کی آنکھ میں لگا. ایک ظالم نے پیچھے سے آ کر ام البنین کے بیٹے کے سر پہ گرز مارا. عزادار و عباس کا سفر شروع ہوا زین سے کربلا کی زمین کے جانب. وعلیک من السلام یا ابا عبداللہ, بھائی کو پکارا, اے آقا حسین عباس کا آخری سلام. عزادار حسین عباس کے پاس پہنچے, عباس کے پاس پہنچے, سر کو آغوش میں لیا, گریا فرما رہے ہیں. حسین, مختصر کروں, آخری جملہ پڑھوں آپ کی خدمت میں. اچانک حسین نے کہا, عباس اٹھو, تمہیں لے کر خیموں میں چلوں. عباس نے کہا, نہیں, مجھے خیموں میں لے کر نہ جائیے. کیوں عباس؟ سب شہداء کو خیموں میں لے کر گیا ہوں. عباس کہتے ہیں, مجھے خیموں میں نہ لے کر جائیے گا. کیوں عباس؟ فرمایا, آپ کی بچی سکینہ نے بچوں سے وعدہ کر رکھا ہے, ان کو کہا ہے میرا چچا عباس پانی لانے کا وعدہ کر کے گیا ہے, اور جب وہ وعدہ کرتا ہے تو وعدہ خلافی نہیں کرتا. وہ بچوں کو کہہ رہی ہوگی, پانی لے کر آ رہے ہیں میرے چچا, اس سکینہ کا اب عباس سامنا نہیں کر سکتا.